श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आदरणीय श्रोता, आज हामी महान पर्व विजयादशमी अर्थात् बडा दशैंको सेरोफेरमा केन्द्रित नाटक रमाइलो दशैं प्रस्तुत गर्दैछौँ। यसका लेखक हुनुहुन्छ विनोद गिरी। नाटकमा भाग लिने पात्रहरू गोविन्द प्रसाद अर्याल, विनोद गिरी, रेणुका पाण्डे भूषाल, भीमादेवी कोइराला र पलिसा रौनियार। हिन्दूहरूको महान चाड दसैँ विशेष हर्ष उल्लासका साथ मनाइने गरिन्छ। एक प्रकारले पारिवारिक मिलनको रूपमा पनि यो पर्वलाई लिन सकिन्छ। रोजगारीका लागि अथवा अध्ययनका लागि गाउँबाट सहरमा पुगेकाहरू यो समयमा छुट्टी पाइने भएकाले गाउँ फर्कने र साथीभाइ अनि परिवारसँग रमाइलो गर्ने चलन निकै पहिलादेखिको, तर आजभोलि त्यस्तो अलिक छैन। गाउँबाट युवाहरू त लगभग हराए जस्तै भएको छ। बिस्तारै बिस्तारै गाउँ नै रित्तिँदै गएको छ। वस्तुभाव खेतीपाती गर्ने चलन पनि कम हुँदै जान थालेका छन्। उर्वर जमिनहरू झाडी बुट्यानले भरिन थालेका छन्। गाउँको अवस्था एकदमै दयनीय बन्दै जान थालेको छ। दसैँ जस्तो चाडमा पनि गाउँ फर्कने निकै कम देखिन्छन्। रोजगारीको लागि वा अध्ययनको नाममा सात समुद्र पार पुगेका छन् अधिकांश। सायद अब त उनीहरूमा गाउँको मोह पनि हराउँदै गएको हो वा फर्कन अनुकूल पनि नहुँदो हो। यति ठुलो पर्वमा पनि कमै आउँछन् गाउँमा। समग्रमा गाउँ शून्य बन्दै गएको छ। तर यसपालि शङ्कर दाईको घरमा भने खुसी आएकै छ है। करिब 8-10 वर्षपछि नै होला उनका छोरा र बुहारी सानी छोरी समेत लिएर दसैँ मान्न घर आएका छन्। आज टिकाको दिन निकै खुसी देखिन्थे उनी। घरमा निकै चहलपहल थियो। सानी नातिनी त झन् हजुरबासँग निकै झ्याम्मेकी देखिन्थे। अघिपछि सँगसाँझै खाएपी सुतिसक्ने शङ्कर दाईको घरमा आज त यति राति पनि कोठा झलमल्ल देखिन्छ। हाँसो खेलो पो सुनिन्छ त यस बेला पनि।
अनि अनि तिमी लड्यो कि लडेनौ नि?
म त लडिन, बरु मजाले पिङखेले।
अरूलाई त्यसरी लडाउनु हुन्छ त?
लौ, मैले त लडाएकै होइन नि। ऊ आफै दौडेर पिङसम्म आएको थियो अनि लड्यो।
अनि तिमीले उठाइनौ त?
अरू दाईहरूले उठाउनु भयो नि, म त पिङ खेलिरहेको थिएँ, कसरी उठाउनु त?
त्यही त नि, यो हजुरआमा त त्यति पनि कुरा नबुझ्ने के
हो भन्ने।
पिङ खेल्दा कतिको रमाइलो भयो त नातिनीलाई?
कस्तो रमाइलो भयो नि, पहिले त हुत्त जाँदा एकदमै डर लागेको थियो, पछि त डर पनि लागेन। आहा, क्या रमाइलो।
अनि नातिनी, पहिला पहिला तिमीले पिङ खेलेको थियौ कि थिएनौ?
ऊ त हामी बसेको ठाउँमा पिङै थिएन, कसरी खेल्नु?
ए हो र,
यस्तो पिङ मैले देखेको त थिएन।
ए भनेपछि मेरी नातिनीले पहिलोचोटि देखेको यस्तो पिङ
हो त नि।
अनि राम्रो लाग्यो त नातिनीलाई पिङ?
राम्रो लागेर त खेलेको, भनेको कस्तो नबुझ्नु।
त्यही त नि, यो हजुरआमा अलिक कुरा नबुझ्ने क्या। उति माथि राम्रो लागेर पिङ खेलेको भन्दा भन्दै कति सोधिरा है नानी।
नबुझेको कुरा त सोध्नु परिहाल्यो नि हजुरबा।
ए हो त नि साँच्ची, नबुझेको कुरा त सोध्नु परिहाल्यो नि। नातिनीले भनेको कुरा एकदम ठिक।
हेर न, अहिले नातिनीले भनेपछि एकदम ठिक रे। मेरो नातिनी नभइदिएको भए मलाई नै दोष दिनुहुन्थ्यो हजुरले।
त्यसरी गलत कुरामा त दोष लगाउन पाइएन है हजुरबा।
ए हस हस हस,
मैले पनि कति कुरा बुझेको नै छैन।
आमै, मेरी नातिनीले के कुरा बुझिनौ? ल सोध न, सबै कुरा बताइहाल्छु नि मैले।
अनि म पनि त सबै कुरा बुझाइदिइहाल्छु नि। ल सोध न त, तिमीले के कुरा बुझिनौ?
ल त्यसो भए म हजुरबा र हजुरआमालाई पालै पालो सोध्छु है त।
ल ल ल,
मैले नबुझेको कुराहरू।
हुन्छ हुन्छ, ल
ल ल, हुन्छ हुन्छ भन न।
होइन के हो, आज त छोरी यस बेला पनि सुत्न आउँदिन त? कि उतै हजुरबाहरूसँग सुतिसक्या हो कि के हो?
कहाँ सुतिसक्नु, माथि कोठामा बुवा आमासँग गफ गरेर बसिरहेकी छे।
अघि पछि यस बेलासम्म त सुतिसक्थे त, आज के भएछ त उसलाई? म लिएर आउँ त?
पर्दैन, हुन्थ्यो। साँच्ची भन्छु भने मलाई पनि कस्तो कस्तो बेग्लै महसुस भइरहेको छ। आफै जन्मिएको हुर्किएको घर आफैलाई आज नौलो लागिरहेको छ। धेरै लामो समयपछि आज सबै परिवार जम्मा भएर बुवा आमाको हातको टिका थाप्न पाउँदा मनमा यति धेरै शान्ति र आनन्दको अनुभूति भएको छ कि म शब्दमा बयान गर्न पनि सक्दिनँ।
आत्मिक खुसीलाई शब्दमा बयान गर्न कहाँ सकिन्छ र? तपाईँ भित्रको त्यो खुसी म बुझ्न सक्छु, तपाईँले भन्नै पर्दैन, तपाईँको अनुहारले सबै बताउँछ।
त्यो सानी छोरीले यस्तो कहिले पनि अनुभव गर्न पाए कि होइन? आज पहिलोचोटि वरिपरिका नातेदार काका काकी सबै परिवार एकै ठाउँमा भेला भएर टिका लगाएको देखेकीले उसलाई झन् कस्तो भएको हुँदो
हो त नि। आज मैले उसको अनुहार नै बेग्लै देखेकी छु। टिका लगाउने बेलामा कहिले उसलाई हेर्छे, कहिले उसलाई हेर्छे, हजुरबुवा अनि हजुरआमालाई हेर्छे, कति फुर्के कि के कुरा गर्नु र?
साँच्ची भन्छु भने मेरो मन पनि त्यो छोरी फुर्के जसरी फुर्केको थियो। उमेरले होला ऊ जस्तै गरी फुर्केको देखाउन पनि नसकेको है। खै समय पनि कस्तो आयो कस्तो आयो। उमेर पुगेपछि विदेशतिर लागिहाल्ने, घर परिवार सबैलाई छाडेर आजभोलि त सबैको मानसिकता नै त्यही भइसक्यो, विदेश विदेश विदेश।
के गर्नु त खै, एक प्रकारले बाध्यता पनि बन्दै गएको छ नि त। पढ्नु पर्यो, काम पाउनु पर्यो, कमाउनु पर्यो, केटाकेटीको भविष्य पनि हेर्नै पर्यो, यता त्यो सबै अवसर ज्यादै कम छ। त्यसको लागि परदेशिनीको अर्को विकल्प पनि त रहेन नि, होइन र?
खै हो भन्नु कि होइन भन्नु, म केही भन्नै सक्दिनँ।
त्यसरी निराश भएर मात्र के गर्नु र? जे जे पर्छ त्यो गर्दै जाने हो, बेहोर्दै जाने हो, अब अरू गर्न पनि त के नै सकिन्छ र?
क्रमशः यसै गरी हामी विदेश पलायन हुँदै गयौँ भने भोलि यो गाउँ यो समाज कस्तो होला? पुरै मसानमै परिणत हुँदैन होला र? अनि सोच त, म त पुरै अँधेरो देख्छु, काली लाग्छ।
हो नि, मैले पनि त सबै अनुभव गरेकी छु। मेरो माइतीको अवस्था पनि उही होइन र? एउटा भएको भाइ विदेशमा पढ्न भनेर गएको, पढाइसकेर उतै काम गरेर बसेको छ। यता बुवा आमा मात्रै जहिले कुरा गर्यो भाइलाई फर्की भनेर सम्झाइदिए भन्नुहुन्छ, उता भाइलाई भन्यो अहिले आएर के गर्ने पछि सोचौँला भन्छ। बुवा आमालाई आवश्यक खर्च त पठाएको छ, तर पैसाले मात्रै सबै थोक कहाँ हुन्छ र?
अँ बिहे गरेको त छैन नि उता, आजभोलि के भर हुन्छ र?
बिहे त गरेको छैन, तर कता कता अन्तैबाट सुन्दैछु एकजना केटी पनि सँगै बसेकी छ अरे। खै साँचो हो कि झुटो, दैव जानोस्।
दैवले पनि के मात्र जान्नु, कतिवटाको जान्नु, जता हेरे उस्तै छ। यता हाम्रै आमा बा कति नियाश्रिता हुन् अरू बेला। बरु आमा बालाई उतै जाउँ भन्नु पर्यो, केही समय भए पनि मन त बहलिन्छ।
हजुरले भन्नुभन्दा अगाडि नै कुरा गरिसकेकी थिएँ, आमाले के भन्नुभयो थाहा छ? जान्न म त नानी, बुढाबुढी विदेश जान लागेको देख्दा त एयरपोर्टमा पनि तेल भिसामा जान लागेको हो कि के हो भनेर जिस्काउँदा रहेछन् पो भन्नुभयो।
हुन पनि धेरैजसो उही तेल भिसामा नै हुँदो रहेछ, नाम चाहिँ घुम्न जाने, तर खासमा तेल लगाउन जाने भएकोले तेल भिसा भन्दा रहेछन् जिस्क्याएर। मैले पनि धेरै सुनेको छु नि।
मान्छेको मन पनि कस्तो अचम्मको छ कि, छिनमै निराश बन्छ, छिनमै बिर्सिन्छ, अनि छिनमै हाँस्न थाल्छ।
मलाई भने कि
हजुरलाई मात्र भने कि होइन कि, हामी सबै मानिसको मन उस्तै त हुन्छ नि। दुःख सम्झ्यो दुःखैतिर जान्छ मन, खुसी सम्झ्यो उत्ति नै खेर खुसी हुन्छ मन। मनको कुरा बुझिन सक्नु छ र?
ओहो तिमी त दार्शनिक पो भन्न थाल्यौ कि क्या हो? ल भयो धेरै मनको कुरा नगरौँ, सुत्नु परेन, ढिला भइसक्यो, जाऊ गएर छोरीलाई लिएर
लिएर आउनु र। उता हजुरआमा हजुरबासँग गफ गर्न मस्त छ।
हुँदैन न त, उसलाई उतै रमाइलो लागेको होला, गफ गर्छे गर्छे अनि उतै बा आमासँग सुत्छे।
हुन्छ हुन्छ।
आहा म त अब सधैँ दसैँमा यतै आउँछु, कस्तो रमाइलो हुँदो रहेछ।
हुन्छ हुन्छ।
उता मेरो स्कुलका साथीहरूलाई दसैँमा खिचेको फोटो पनि देखाउँछु।
हुन्छ हुन्छ।
अनि दसैँको बारेमा पनि बताउँछु।
अनि दसैँको बारेमा साथीहरूलाई के बताउँछ?
रमाइलो हुँदो रहेछ भनेर भन्ने नि, होइन नानी?
ए साँच्ची त दसैँ भनेको के हो भनेर सोधेँ भने मैले के भन्ने त?
म बताइहाल्छु नि, ल सुन। दसैँ भनेको हिन्दूहरूको सबैभन्दा ठुलो पर्व हो। यो पर्वले परिवारलाई एकै ठाउँमा जोड्ने भएकोले यसलाई पारिवारिक मिलाप गराउने पर्व पनि भनिन्छ। दसैँ हामीले मुख्य रूपले घटस्थापनादेखि टिकाको दिनसम्म 10 दिनसम्म मनाउने भएकोले कतै कतै दशहरा पनि भन्ने गरिन्छ, बुझ्यौ?
ए, 10 दिनसम्म मनाउने गरिन्छ?
हो,
मलाई सुरुदेखि बुझाइदिनुहोस् न, अनि पो थाहा पाएका साथीहरूले बुझाउन सजिलो हुन्छ नि।
हो नि, हेर, दसैँको पहिलो दिन घटस्थापना हो। तिमीले टाउकोमा लगाएको जमरा छ नि?
हजुर।
हो, त्यसलाई घटस्थापनाको दिनमा राखिएको हो।
ए,
अनि 9 वटा देवी पनि स्थापना गरेर 9 दिनसम्म प्रत्येक दिन पूजा अर्चना गर्ने गरिन्छ।
ए,
9 वटा देवीको स्थापना गरेर पूजा गरिने भएकोले यसलाई नवरात्रि पनि भन्छन्, बुझ्यो नातिनी?
ए, त्यसरी नवरात्रि भनेको होइन त?
हो, मेरी नातिनी ठ्याक्कै बुझिहाल्छिन्।
तर मैले नबुझेको कुरा अरू पनि बाँकी छ कि हजुरआमा?
के बाँकी छ, सोध न त।
9 दिनसम्म पूजा गर्ने भन्नुभयो नि।
अँ,
हो, त्यो कुन देवीको पूजा गर्ने त्यो त भन्नुभयो कि छैन?
हो, कस्तो राम्रो कुरा सोधिन् मेरो नातिनीले। ल सुन, घटस्थापनाको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने, त्यसै गरी दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गर्ने, तेस्रो दिन चन्द्रघण्टा नामको देवीको पूजा आराधना गर्ने, अनि
हजुरबालाई त सबै आउँदो रहेछ, तर हजुरआमालाई चाहिँ आउँदैन कि क्या हो? चुप्प लगाएर बस्नु पो भएको छ त।
मलाई पनि आउँछ नि, हजुरबाले भन्दै गर्नु भएकोले पो त चुप्प लागेर बसेको त।
हजुरबाले तेस्रो दिनसम्म भन्नुभयो, तेस्रो दिन चन्द्रघण्टा नामको देवीको पूजा गर्ने होइन त?
हो हो, नातिनीले कस्तो ठ्याक्क सम्झिराखेको। ल
ल, अब चौथो दिनदेखि कुन देवीको पूजा गर्ने भन्नुहोस् त हजुरआमा।
अँ, ल ल
ल, चौथो दिनमा कुष्मण्डा देवीको पूजा गर्ने, त्यसै गरी 5औं दिनमा स्कन्द माताको पूजा गर्ने, 6औं दिनमा कात्तायनी देवीको पूजा गर्ने।
पक्नुहोस् पक्नुहोस् हजुरआमा, हजुरले पनि 3 वटा देवी भन्नुभयो।
हो,
हजुरलाई पनि सबै आउँदो रहेछ। सरी हजुरआमा, अघि मैले आउँदैन कि भनेको कुरामा?
सरी भन्नु पर्दैन मेरी प्यारी नातिनी।
लौ न त, अरू पनि सुनाइदिनु पर्यो नि त नातिनीलाई।
हजुरमा, नाउ यो टर्न, ओके?
के भने त्यो?
अब हजुरको पालो भनेको नि, अब हजुरले बताउनु न।
ल ल ल ल, 6 दिनसम्म त भयो होइन त?
हो नि।
त्यसपछि 7औं दिनमा हामी काला रात्रिको पूजा गर्छौँ, अनि 8औं दिनमा महागौरी देवीको पूजा गर्छौँ, अनि नवरात्रिको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरेर नवरात्रि सम्पन्न हुन्छ, बुझ्यौ?
बुझ्यो।
अनि 10औं दिन त दसैँको प्रमुख दिन हो, र त्यस दिनमा देवीको प्रसादको रूपमा ठुला अथवा आफूले मान्ने मान्छेको हातबाट टिका र जमरा लगाएर आशीर्वाद लिन्छौँ, बुझ्यौ?
बुझे।
ए लौ, नातिनी त निधाइ पो सकिछन् त।
ए लौ, दिनभरि दौडेको दौडे, उसमाथि राति ढिला भइसक्यो, किन ननिदाउनु बिचारी? तकिया मिलाएर अलि माथि सारिदेऊ त। भयो भयो, पख पख, म मिलाइदिन्छु बिचारी ब्युजेली। चिया त मिठो बनाएछौ, खाइरहँ जस्तो।
बुहारीको हातको चिया नि त।
छोरी अहिलेसम्म किन नउठे कि? अरू बेला त उठिसक्थे त।
हिजो धेरै ढिला सुते कि, बिचारी सुत्न दे। कहिले के सोध्छे, कहिले के सोध्छे, सोद्धा सोद्धै निदाइछ बिचारी।
त्यही त, कति रमाइलो गरे कि हिजो राति।
अब रमाइलो पनि यिनीहरू रहन्जेल त हो, फेरि उही त हो हामीले।
बुवा, मैले हजुरहरूको कुरा बुझेको छु। हाम्रो पनि केही बाध्यता छन्, परिस्थितिले मान्छेलाई फरक बनाउँदो रहेछ। त तर मेरो दिमागमा पनि आजकल धेरै कुराहरू खेलिरहेछ बुवा।
खै के कुरा खेलिरहेछ त्यो त म जान्दिनँ, तर घरमा दुःख भयो भनेर पराईको घरमा सुख खोज्न हिँड्नु कति जायज हो त्यो त म जान्दिनँ। तर यो चाहिँ पक्का हो कि तिमीहरू जस्ता युवा आफै नलागी घर चाहिँ सुध्रदैन। बाँकी तिमीहरू आफै जान्नेछौ, बुझ्नेछौ, पढेका छौ, जे जायज लाग्छ त्यही गर।
हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।